नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
माघ 15 गतेसम्म कानून नबने जेठ पहिलो हप्ता चुनाव गर्न नसकिने निर्वाचन आयोगको भनाई, प्रधानमन्त्री दाहाल भन्नुहुन्छ राजनीतिक दलको सहमतिमा तत्काल चुनाव घोषणा हुन्छ।
जिल्लामा अत्यावश्यक औषधि अभाव भए स्वास्थ्य कार्यालयका प्रमुखलाई कारवाही हुने, सरकारी अस्पतालमा अनिवार्य फार्मेसीको निर्देशन अझै लागू हुन सकेन।
खिम्ती ढल्केबर प्रसारण लाइनबाट विद्युतको परीक्षण प्रसारण शुरू, न्यायाधी जलविद्युत आयोजनाका लागि चिनिया कम्पनीसँग सम्झौता।
बेलायत ईयूको सदस्य पनि नरहने बेलायती प्रधानमन्त्री मेको भनाई, ईयूसँगको सहकार्य भने जारी राख्ने।
र आईसीसी वर्ल्ड क्रिकेट लीग च्याम्पियनशिपमा केन्यासँग खेल्ने टीम छान्न सुपर लीग हुने, रुसलान कप क्रिकेटको उपाधि नेपाल प्रहरीलाई।
सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहालले राजनैतिक दलको सहमतिमा चुनावको मिति छिट्टै घोषणा गरिने बताउनु भएको छ। संयुक्त अरब इमिरेट्स यूएईको 4 दिने भ्रमण सकेर स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री दाहालले सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको हो। उहाँले निर्वाचन आयोगले माघको दोस्रो हप्ताभित्र आवश्यक ऐन नियम कानून उपलब्ध गराउन आग्रह गरे अनुसार सरकार सबै पक्ष को सहमति जुटाएर चुनावको मिति घोषणा गर्ने तयारीमा जुटेको बताउनुभयो। यसैबीच निर्वाचन आयोगले माघ 15 गतेभित्र चुनाव सम्बन्धी सबै कानून नबने जेठ पहिलो हप्ता स्थानीय तहको चुनाव गर्न नसकिने बताएको छ। रिपोर्टर्स क्लबले काठमाडौँमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले राजनैतिक दलहरूले साँच्चै चाहने हो भने 2074 साल माघ 7 गतेभित्रै 3 वटै निकायको चुनाव गर्न सम्भव रहेको, तर चुनावका लागि आवश्यक ऐन कानून माघ 15 गतेभित्र बनी नसके जेठ पहिलो हप्ता स्थानीय निकायको चुनाव हुन नसक्ने बताउनु भएको हो। उहाँले चैतमा चुनाव गर्नै नसकिने उल्लेख गर्दै वैशाख 28-29 गतेतिर चुनाव शुरू गरिए जेठको पहिलो हप्तासम्म चुनाव सम्पन्न गर्न सकिने बताउनुभयो। उहाँले चुनावका लागि पनि आयोगले पुरानै ऐन अनुसार मतदाता नामावली संकलन, परिचय पत्र वितरण लगायतका गृह कार्य गरिरहेको जानकारी पनि दिनुभयो।
यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनाव सम्बन्धी कानून मस्यौदाको विधेयक गृह मन्त्रालयको घरमा थन्काएको आरोप लगाउनु भएको छ। विराटनगर विमानस्थलमा उहाँले संशोधन प्रस्ताव बाहेक अरू विधेयक पारित गर्न र छलफलमा ल्याउन एमाले नरोकेको बताउनुभयो। चुनाव घोषणाका लागि सरकारले अग्रसरता नदेखाएको भन्दै ओलीले दश महिनाभित्र चुनाव नभए संवैधानिक र राजनीतिक रिक्तता आउने भएकोले बेलैमा सचेत हुनुपर्ने बताउनुभयो। यसैबीच उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरेर स्थानीय चुनावको मिति घोषणा हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन पर्साले गरेको पत्रकार सम्मेलनमा मन्त्री निधिले मधेसी मोर्चाको सहमति बिना चुनाव हुन नसक्ने पनि दावी गर्नुभयो।
स्वास्थ्य मन्त्रालयले जिल्लामा अत्यावश्यकीय औषधि अभाव भए जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयका प्रमुखलाई कार्यवाही गर्ने जनाएको छ। निशुल्क पाउनुपर्ने औषधि धेरै जिल्लामा अभाव भएपछि 75 जिल्लाका 131 अस्पतालमा 13 करोड़ 13 लाख रूपियाँ निकासा गरिएको स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले जानकारी दिनुभयो। औषधि खरिदका लागि समयमै रकम पठाए पनि धेरै जिल्लामा बोलपत्र प्रक्रियाका कारण ढिलाइ भएपछि अभाव अन्त्य गर्न मन्त्रालयले सोझै खरिद गरी प्रत्येक जिल्लालाई 5-15 लाखसम्मको औषधि पठाइएको जनाएको छ। मन्त्रालयले अत्यावश्यक औषधि कुनै पनि हालतमा अभाव हुन नदिन कड़ा निर्देशन दिँदै अभाव भए कड़ा कार्यवाही गर्ने पनि स्पष्ट पारेको हो। तर सरकारी अस्पतालमा अनिवार्य फार्मेसी हुनुपर्ने मन्त्रालयको निर्देशन भने अझै धेरै अस्पतालले अटेर गरेका छन्। सरकारले सरकारी अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्न निर्देशन दिए पनि टेण्डर नलाग्दा कोशी अञ्चल अस्पतालले अझै फार्मेसी सञ्चालन गर्न सकेको छैन। पटक पटक फार्मेसी सञ्चालनका लागि औषधि खरिद गर्न टेण्डर आह्वान गरे पनि मापदण्ड पूरा गरेको आवेदन नपरेपछि समस्या भएको अस्पतालले जनाएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमति पत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाले अहिले स्वास्थ्य मन्त्रालयसँग निजी स्वास्थ्य प्रदायक संस्थाको दुरूस्त अभिलेख नभएकाले मन्त्रालयसँग परामर्श नगरी ती संस्थाको कर चुक्ता नगर्न आग्रहसहितको पत्राचार गरिएको जानकारी दिनुभयो।
काठमाडौँ उपत्यकामा यो वर्ष पनि नोरो भाइरसका बिरामी देखिएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गएको हप्तादेखि दैनिक 3 जना नोरो भाइरसका बिरामी आएका डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो। लामो समयसम्म नोरो भाइरस रहिरहे शरीरमा पानी कम भएर ज्यानै जान सक्ने खतरा हुने उहाँले जानकारी दिनुभयो। डाक्टर पुनका अनुसार मासु बाउडिने, झाडा पखाला हुने, बान्ता र मन्द ज्वरो आउने नोरो भाइरसको लक्षण हो। विशेष गरी जाडो महिनामा लाग्ने नोरो भाइरस दूषित खानेपानी र खानेकुराका कारण लाग्ने उहाँले जानकारी दिनुभयो। सामान्य अवस्थामा झाडा पखाला जस्तो लागे पनि सावधानी नअपनाए यो भाइरस अरूमा पनि सर्न सक्ने डाक्टर पुनले जानकारी दिनुभयो।
खिम्ती ढल्केबर प्रसारण लाइनबाट विद्युतको परीक्षण प्रसारण शुरू गरिएको छ। आयोजनाका प्रमुख श्याम कुमार यादवले प्रसारण लाइन निर्माण सकिएपछि परीक्षण प्रसारण गरिएको र अब भारतबाट आयात गरिएको बिजुली ढल्केबर खिम्ती लामो साँगो हुँदै काठमाडौँ भित्र आउन सजिलो हुने जानकारी दिनुभयो। सन् 2006 निर्माण शुरू भएको आयोजना जग्गा प्राप्ति, मुआवजा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण ढिलाइ हुँदा 11 वर्षपछि मात्रै सम्पन्न भएको हो। विश्व ब्याङ्कको 2,15,60,00,000 ऋण सहयोगमा प्रसारण लाइन सम्पन्न भएपछि प्राधिकरणलाई वार्षिक 1 अर्बभन्दा बढी फाइदा पुग्ने अनुमान गरिएको छ। बिजुलीको प्राविधिक चुहावट हुँदा वर्षेनी 10 मेगावाट भन्दा बढी बिजुली खेर गइरहेको छ। झण्डै 73 किलोमिटरको प्रसारण लाइन निर्माण भएपछि खिम्ती काठमाडौँ भरतपुर हुँदै तराई जोड्ने 250 किलोमिटर घुमाउरो बाटोबाट बिजुली ल्याउनुपर्ने अवस्था अन्त्य भएको आयोजनाका प्रमुख यादवले जानकारी दिनुभयो।
यसैबीच न्याजी जलविद्युत आयोजनाको प्रवर्धक न्याजी हाइड्रो पावर लिमिटेड र चिनिया कम्पनी चचियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिमिटेड बीच ठेक्का सम्झौता भएको छ। लमजुङको बाहुनडाँडामा रहेको न्यादी खोलामा निर्माण गर्न लागिएको 30 मेगावाट क्षमताको आयोजनाको भौतिक निर्माण, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि सम्झौता भएको हो। आयोजनाको निर्माण यही माघको अन्तिम हप्तादेखि शुरू हुनेछ। निर्माण अवधि 3 वर्षको हुनेछ। यस्तै रसुवाको चिलिमेमा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत आयोजनाको सुरुङ बनाउने काम 90% सकिएको छ। 14.8 मेगावाट क्षमताको आयोजनाको 1300 मिटर सुरुङ मार्ग मध्ये झण्डै 1100 मिटर सुरुङ बनाइ सकिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठका अनुसार आगामी फागुनसम्ममा सुरुङ निर्माणको काम सकिनेछ। 2069 सालदेखि निर्माण शुरू भएको आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण प्रभावित भए पनि लक्ष्य अनुसार नै काम सक्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो।
न्याय परिषदले उच्च अदालतमा न्यायाधीश सिफारिश गर्दा समावेशी सिद्धान्तकै आधारमा गरिएको दावी गरेको छ। पुष 28 गते उच्च अदालतमा 80 जना न्यायाधीश सिफारिश गर्दा संविधान र कानूनमा भएको व्यवस्था अनुसार महिला, मधेसी, जनजाति, अल्पसंख्यक र दलितलाई समावेश गरिएको परिषदले बताएको हो। न्यायाधीश नियुक्तिबारे विभिन्न समुदायबाट असन्तुष्टि व्यक्त भइरहेका बेला परिषदले विज्ञप्ति निकालेर न्यायाधीश कम हुँदा न्याय निरूपणमा समस्या उत्पन्न हुने भएकाले छिटो सिफारिश गर्नु परेको पनि बताएको छ। न्यायाधीश नियुक्तिमा सरकारी वकिल समूह र मधेसी समूहलाई स्थान नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी पनि आइरहेका बेला निष्पक्ष संवैधानिक निकायप्रति वितृष्णा पैदा हुने गरी कुनै पनि काम नगर्न परिषदले आग्रह पनि गरेको छ। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने न्याय परिषद जस्तो गरिमामय संस्थामा राजनीतिकरण भएको आरोप लगाउनु भएको छ। विराटनगर विमानस्थलमा पत्रकारसँग अध्यक्ष ओलीले परिषदलाई राजनीतिकरण गरी न्यायालयलाई राजनैतिक भर्ती केन्द्रको रूपमा प्रयोग गरिएको आरोप लगाउनु भएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8 ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन सम्बन्धी सूचना,
विगतका वर्षमा झैं यस वर्ष पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा यही मार्च 21 23 काठमाडौँमा 3 दिने 8 ग्रामीण स्वास्थ्य कर्मीहरूको सम्मेलन हुँदैछ। सो सम्मेलनमा भाग लिन इच्छुक डाक्टर, नर्स तथा प्यारामेडिक्सहरूले आफूले काम गर्दाको अनुभव संगालेर तयार गरेको केस स्टोरी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपा पोस्ट बक्स नम्बर 8975 ईपीसी 18-13 यही जनवरी महिनाको अन्तिमसम्ममा पठाउन अनुरोध गरिन्छ। छनौट गरिएका केस स्टोरीहरूलाई सम्मेलनमा भाग लिन आमन्त्रण गरिनेछ। साथै केस स्टोरीको नमूना सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ।
थप जानकारीका लागि फोन नम्बर 01-5537-175, 5554-214, 5520-322, 5524-782 सम्पर्क गर्नुहोला।
ओहो, नातिनी त 6 महिना पुरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौँ।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौँ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न, नेपालको सबैभन्दा गहिरो ताल भनेर कुन ताललाई चिनिन्छ?
ए छोरोल्पा ताल, बी सेफोक्सुन्डु ताल।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले माघ 15 गतेसम्म कानून नबने, जेठ पहिलो हप्ता चुनाव गर्न नसकिने निर्वाचन आयोगको भनाई, जिल्लामा अत्यावश्यक औषधि अभाव भए स्वास्थ्य कार्यालयका प्रमुखलाई कार्यवाही हुने, खिम्ती ढल्केबर प्रसारण लाइनबाट विद्युतको परीक्षण प्रसारण शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, हिजो राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहमा पूर्व राजा ज्ञानेन्द्र शाह गएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म त्यसको निकै चर्चा भइरहेको छ। गणतन्त्र स्थापनापछि राजनीतिक दल र सरकारले पूर्व राजालाई पूर्ण रूपमा निषेध गरेको अवस्थामा राष्ट्रपतिले नै आमन्त्रण गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ। यसै विषयमा साथी प्रकाश ढकालले राजनीति शास्त्री दीपक गजुरेललाई राष्ट्रपतिले पूर्व राजालाई किन निमन्त्रणा दिनुभयो होला भनेर सोध्नु भएको छ।
गणतन्त्र आयो, राजतन्त्र फालियो यो देशमा, गणतान्त्रिक राष्ट्र प्रमुखले अस्थिका राजालाई, तिनी राष्ट्र प्रमुख मात्र होइनन् अस्थिका, यो राष्ट्र निर्माण गर्नेका सन्तति हुन् एउटा पार्ट, अर्को पार्ट आफ्नो सत्ता बरु जाओस्, राष्ट्रलाई कमजोर पार्दिन भन्ने यिनले नीति लिएको मैले बुझेको छु, म राजनीति शास्त्रको विद्यार्थीको हिसाबले सायद अहिलेको राष्ट्रपतिले उनको ती गुणलाई स्वीकार गर्नुभयो होला। अर्को चाहिँ एउटा सामान्य शिष्टाचार होला भन्ठान्छु, एउटा राष्ट्र प्रमुखले भूतपूर्व राष्ट्र प्रमुखलाई वा भनौँ एउटा प्रधानमन्त्रीले अर्को प्रधानमन्त्रीलाई आफ्नो कुनै पारिवारिक कार्यक्रममा निम्ता दिनु स्वाभाविक होला, सायद उहाँले त्यो रूपमा लिनुभयो कि मैले फालिसकेँ अब तिम्रो केही काम छैन भन्ने रूपमा जसरी अरूले लिएका थिए त्योभन्दा फरक ढंगले अहिलेको राष्ट्रपतिले लिनुभएको होला।
अहिलेको यो राजनैतिक सिनारी, यो राजनैतिक सिनमा पनि पूर्व राज्यले एउटा राजनैतिक शक्तिको रूपमा हो भनेर चाहिँ राष्ट्रपतिले पहिचान दिएको त होइन,
राजनीतिक शक्तिको रूपमा अहिलेको राष्ट्रपतिले उहाँलाई पहिचान दिन खोजेको हो होइन त्यो त मैले भन्न सक्दिनँ, सायद होइन होला किनभने उहाँ त विस्थापित गरेर आउनुभएको हो अहिलेको राष्ट्रपति, यदि यिनी शक्ति हुन् भन्ने मानेको भए त उहाँ नै त्यहाँ पुग्नुहुन्थेन, त्यो हिसाबले सायद होइन पनि होला, तर त्यो एउटा राजनीतिक शक्ति हो भन्ने कुरा चाहिँ अहिले अहिलेका गणतन्त्रवादीहरूले पनि प्रमाणित गरिरहेका छन्। एउटा विज्ञप्ति निकाल्दा सबै तर्सिन्छन्, सिँगै कोलाहल हुन्छ, भनेपछि त्यो एउटा केही शक्ति हो नि, उनले बोल्दाखेरि पनि तर्सिने अवस्था, अनि ए खबरदार तिमीलाई यसो गर्छु भनेर धम्कीको भाषा बोल्ने एउटा जिम्मेवार राजनीतिक नेताहरूले मात्रै होइन प्रधानमन्त्री जस्ता पदमा बसेका मान्छेहरूले समेत तर्सेको हो, तर्सिन्छ कोसँग त भन्दा एउटा शक्तिसँग, त्यसैले राजसंस्था के शक्तिमा छैन तर पनि एउटा शक्ति चाहिँ हो।
यो निमन्त्रणा राष्ट्रपतिले एकातिरबाट गर्नु नै भयो, त्यसै त्यो निमन्त्रणालाई चाहिँ पूर्व राज्यले पनि सहर्ष स्वीकार्नु हो, जस्तै उहाँका हरेक कार्यक्रममा जाने नजाने आफ्नै कार्यक्रमका प्राथमिकताहरू तय गर्नुहुन्थ्यो, त्यसमा त्यति हँसिलो अनुहार लगाएर सबैलाई चाहिँ आकर्षणको केन्द्र बन्ने गरी पुग्नु हो, निमन्त्रणा गर्नेले त गरेर त्यो निमन्त्रणालाई अस्वीकार पनि गर्न सकिन्थ्यो नि।
यस्तो होला मलाई लाग्छ, हाम्रो सामाजिक र नैतिक एउटा निश्चित चरित्रहरू हुन्छन्, मूल्य र मान्यताहरू, एउटा हाम्रो सामाजिक नैतिक मूल्य र मान्यताहरू हुन्छ, तपाईँको जतिसुकै शत्रुता भए पनि दाजुभाइको बिहामा मान्छे जान्छन् नि, अथवा मर्दा र पर्दा भन्छौँ, हो सायद त्यो रूपले उहाँले हेर्नुभयो, सामाजिक रूपमा एकजना व्यक्तिले अथवा राष्ट्र प्रमुखले छोरीको बिहामा बोलाउनु भयो त्यहाँ राजनीतिका कुरा भएन, त्यसैले उहाँले सामाजिक शिष्टाचारको लागि जानुभएको हुनसक्छ। अर्को के हुनसक्छ भने तपाईँहरूले मलाई त फाल्नुभयो, राजसंस्था फाल्नुभयो, पूर्व राजा भनेर बोल्नुहुन्छ, तर पूर्व राष्ट्र प्रमुखको रूपमा सामान्य एउटा शिष्टाचार पनि पूरा गर्नु भएको छैन यो 10 वर्षले, हेर्नुहोस् है शिष्टाचार चाहिँ पूरा गर्नुहोस् भनेर सायद उहाँले पाठ सिकाउनु खोजे हो। जहाँसम्म मलाई सम्झना छ, राज्यका कुनै पनि महत्वपूर्ण समारोहहरूमा, राष्ट्रिय स्तरका समारोहहरूमा पूर्व राष्ट्र प्रमुखको रूपमा पनि उहाँलाई बोलाउनु पर्थ्यो कि कहिले पनि बोलाएको मलाई चाहिँ सम्झना छैन।
पूर्व पञ्चहरू जुन चाहिँ राजतन्त्रलाई समर्थन गर्दै आएका थिए, पछिल्लो समय त अब त्यो रहेन, उहाँहरू चाहिँ सामूहिक रूपमा पहिला बसिरहनु भएको थियो र पूर्व राजा पुगेपछि उहाँलाई सामूहिक रूपमा गएर सबै गएर आफ्नो ठाउँबाट उठेर गएर उहाँलाई स्वागत गरेर चाहिँ आफूसँगै फेरि ल्याएर राख्नुभयो र कुरा गर्नुभयो। भनेपछि यो जुन भावनात्मक भन्ने कि त्यो एक खालको यसो हेर्दाखेरि पूर्व योजना जस्तो पनि देखिन्छ, आकस्मिक जस्तो पनि देखिन्छ, त्यो मिलनलाई चाहिँ कसरी लिन सकिएला?
मलाई के लाग्यो भने गणतन्त्रवादी थुप्रा नेताहरू त्यहाँ पनि त्यतिखेर उपस्थित थिए, तिनले ती राजा आएका छन् भनेर त्यति चासो कसैले दिएको जस्तो लागेन, तिमी एउटा निम्तारू भोजखाना आयौ भन्ने रूपमा, उसले निम्ताएको हो उसले एकचोटि नमस्कार गर्छ काम सिद्धियो, तिमीलाई हामी महत्व दिँदैनौ भन्ने रूपमा उहाँहरूले व्यवहार गरेको मैले बुझेँ। म त यी आफ्नै ग्याङमा छु होइन, म आफ्नो लाइन छँदैछ मेरो सधैँ, जसले राजा चाहिन्छ भनिरहेका छन् ती मेरा हुन् भन्ने संकेत गरे हो कि त।
राजनीति शास्त्री दीपक गजुरेल, राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई गरिएको निमन्त्रणा र उहाँ विवाहमा सरिक हुनुको राजनैतिक अर्थका बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब खबरकै सिलसिला, उप प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीको विषयमा गहन अनुसन्धान गरी दोषीलाई कड़ा कार्यवाही गर्न अर्थ सचिव र भन्सा विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। सुन तस्करीमा आफूलाई समेत मुछेर समाचारहरू आउन थालेपछि अर्थमन्त्री महराले यो विषयमा गम्भीर छानबिन गरी दोषीलाई उम्कन नदिन र कड़ा कार्यवाही गर्न निर्देशन दिनुभएको हो। यसैबीच अध्यागमन विभागका महानिर्देशक केदार नेउपाने आजदेखि गृह मन्त्रालयमा हाजिर हुनुभएको छ। सुन तस्करीको विषयमा जोडिएपछि छानबिनका क्रममा मन्त्रालयमा तानिएका महानिर्देशक नेउपाने आजदेखि मन्त्रालयमै हाजिर हुनुभएको हो। 33 किलो सुन बरामद भएको विषयमा छानबिन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक श्याम बहादुर खत्रीलाई पनि प्रहरी प्रधान कार्यालय तानिएको छ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको 33 किलो सुनको छानबिन गर्न गठित छानबिन समितिले समयमै प्रतिवेदन बुझाउन सकेन। गएको पुस 21 गते विमानस्थलबाट भित्रिएको अवैध सुनको छानबिन गर्न विमानस्थलका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पुस 22 गते 5 सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिले 10 दिनभित्र भन्सार विभागलाई प्रतिवेदन बुझाउनुपर्ने भए पनि केही ढिला हुन गएको जनाएको छ।
उपचारको बहानामा भारत पुगेका लोकमान सिंह कार्की विरूद्ध महाअभियोग प्रस्ताव अघि बढ़ाउने कि नबढ़ाउने भन्ने विषयमा संसदीय समितिले कानूनी परामर्श शुरू गरेको छ। संसदको महाअभियोग सिफारिश समितिले यस विषयमा भोलि महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठसँग परामर्श गर्ने भएको छ। यो विषयमा सुझाव लिन बोलाइएका नेपाल कानून आयोगका अध्यक्ष माधव प्रसाद पौडेलले आफू कार्कीलाई नियुक्त गर्दा संवैधानिक परिषदको सदस्य रहेकाले आफैले गरेको निर्णयबारे सुझाव दिन नमिल्ने बताउनुभयो भने कानून मन्त्रालयका सचिव टेक प्रसाद ढुंगानाले पनि आफू भर्खरै उच्च अदालतको न्यायाधीश सिफारिश भएको र शपथ ग्रहण नगरेकाले र मन्त्रालयमा अर्को सचिव नतोकेकाले मात्रै आफू समितिमा उपस्थित भएको जवाब दिनुभएको थियो। महान्यायाधिवक्ता श्रेष्ठ भने कार्यव्यस्तताका कारण भोलि मात्रै समितिमा उपस्थित हुने पत्र पठाउनु भएको थियो। कार्की भने हिजै परिवारसहित भारत जानुभएको छ।
सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले अन्तर्राष्ट्रिय गैर सरकारी संस्था अर्थात आईएनजीओले राजनीतिक दलप्रति वितीषणा फैलाउने काम गरिरहेको आरोप लगाउनु भएको छ। प्रेस सेन्टर दाङले घोराईमा गरेको पत्रकार सम्मेलनमा उहाँले विदेशी दाताबाट पैसा लिएर आईएनजीओहरूले नेपालको समाजवादी आन्दोलनको अगुवाई गरेका दललाई गाली गर्ने लहर चलाएको आरोप लगाउनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194,
41070007, 98511-72194।
हामी सबै जुटौं,
पुनर्निर्माणमा अघि बढौं,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, 8 किलोभन्दा बढ़ी चरेस सहित बागलुङका जुद्ध वन काठमाण्डुको नागढुङ्गाबाट पक्राउ परेका छन्। पोखराबाट काठमाण्डुका लागि छुटेको G1-3678 नम्बरको बसमा रहेका जुद्धको साथबाट 8 किलो 334 ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।
गुल्मीको वामी टक्सारका कृष्णहरि सापकोटाले निजी लगानीमा आँखा अस्पताल निर्माण गर्नुभएको छ। गाउँमा आँखाका बिरामी बढ्दै गएपछि आफ्नो 1.5 रोपनी जग्गामा 1.75 करोड़ को लागतमा 12 कोठे अस्पतालको भवन निर्माण गरिदिनु भएको हो। विभिन्न ठाउँमा रहेको जग्गा बेचेर अस्पतालको भवन निर्माण गरेको उहाँले बताउनुभयो।
नारायणगढ मुगलिन सड़क खण्ड निर्माणको क्रममा हरेक दिन दिउँसो 4.5 घण्टा सड़क बन्द हुँदा वैकल्पिक बाटो प्रयोग गर्न सड़क निर्माण आयोजनाले आग्रह गरेको छ। निर्माणका बेला सड़क बन्द हुँदा 100 गाड़ी बाटोमा रोकिने र खुलेपछि गाड़ीको चापले सड़क जाम हुने भएकोले वैकल्पिक बाटो प्रयोग गर्न आयोजनाले आग्रह गरेको हो।
शेयर बजार परिसूचक नेप्से आज 3 अंकले घटेको छ। बजार खुलेको केही बेरदेखि नै घट्न थालेको नेप्से पछि केही बढे पनि समग्रमा 3.05 अंकले घटेर 1463 बिन्दुमा झरेको हो। नेप्से एक समय 1455 बिन्दुको हाराहारीमा झरेको थियो। होटल, विकास बैंक र उत्पादन समूह बढे पनि समग्रमा नेप्सेको गिरावटलाई धान्न सकेनन्। आज सबैभन्दा धेरै बीमा समूह झण्डै 23 अंकले घटेको छ भने होटल समूह सबैभन्दा धेरै झण्डै 35 अंकले बढेको छ। 34.35 करोड़ भन्दा बढ़ीको कारोबार भएको दिन आज सबैभन्दा धेरै प्रभु ब्याङ्कको शेयर 7 करोड़ भन्दा बढ़ीको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
झापा लखनपुरका विशाल खड्काको हत्यामा संलग्न भएको अभियोगमा 2 पक्राउ परेका छन्। 13 पौठाक 4 डाँडागाउँका मनबहादुर मनकुमार लिम्बू र रसुवा शरणथलीकी बिन्दु तामाङलाई झापा 10 पक्राउ गरेर रामेछापमा सार्वजनिक गरिएको हो। खड्कालाई रामेछापको निगलपानीमा गोली हानी हत्या गरी टाटा सुमोभित्र राखेर आगो लगाइएको थियो।
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास आजदेखि शुरू भएको छ। आगामी फागुन 18 गतेसम्म चल्ने संयुक्त सैन्य अभ्यास सैनिक युद्ध कला लगायत अन्तर्राष्ट्रिय मानवीय कानून मानव अधिकार जस्ता विषयहरूमा आधारित हुने नेपाली सेनाले जनाएको छ।
हिमालयन एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र म्यानमारको यांगुनमा पनि उडान गर्ने भएको छ। माघ 28 गतेदेखि हप्ताको 5 क्वालालम्पुर र फागुन 13 गतेदेखि हप्ताको 2 यांगुनमा उडान थालिनेछ।
बझाङमा हिमपातमा फँसेका तथा चिसोले अन्त का पंक्षीको चोरी सिकारी बढेको छ। हिमपातपछि हिमाली गाविसका स्थानीय बासिन्दा हुल बाँधेर शिकार खेल्न जाने गरेका छन्, जसलाई स्थानीय भाषामा ऐरा खेल्नु भनिन्छ।
मेरो पनि भन्नु छ।
विश्वनाथ आफगाई फेसबुकमा लेख्नुहुन्छ, सुन तस्करीमा ठूला प्रहरी र कर्मचारी मात्रै होइन नेता पनि संलग्न हुन सक्छन्। चाँडो छानबिन गरी दोषीलाई कारवाही होस्।
यसै विषयमा धनकुटाका पूर्णचन्द्र लिम्बुले 3566 एसएमएस गर्नु भएको छ। सुन तस्करी बढ्दै जानु र नियन्त्रणमा सरकारले तदरूकता नदेखाउनुले उनीहरू पनि संलग्न भएको शंका जन्माएको छ।
प्रकाश चन्द्र नेपाली लेख्नुहुन्छ, प्रधानमन्त्री र ऊर्जा मन्त्रीले हिजो युएमा जलविद्युतमा लगानी गर्न आग्रह गर्नुभएछ। यसरी विदेशीलाई आग्रह गर्नुभन्दा अरूण र कर्णाली जस्ता परियोजना नेपालीकै लगानीमा बनाउनुपर्छ।
कृष्ण प्रसाद भूषाल ट्वीट गर्नुहुन्छ, 4 युएई भ्रमणबाट प्रधानमन्त्रीज्यू फ्रेश भएर आउनुभयो होला। अब ठण्डा दिमागले सोच्दै राजनैतिक अस्थिरता अन्त्य गरी देश र नागरिकको माग अनुरूपको काम गर्नुहोस्। सुन तस्करको जालो तोड्नुहोस्।
धर्मेन्द्र साहू फेसबुकमा लेख्नुहुन्छ, युवा स्वरोजगार कार्यक्रम धनी मानी र पहुँच हुनेको लागि मात्र नहोस्, हातमा डिग्री र घर घरमा फिक्री भएका युवाले अवसर पाउन् सरकार।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रितु थेबे र उजिर कार्की। अब विदेशका खबर। बेलायतका प्रधानमन्त्री थेसरा मेले बेलायत अब युरोपियन युनियन ईयूमा नरहने बताउनु भएको छ। ईयूबाट बाहिरिने बारे भएको सम्झौता संसदबाट छिट्टै पास हुने बताउँदै उहाँले ईयूसँगको सहकार्य भने जारी राख्ने बताएको बीबीसीले उल्लेख गरेको छ। उहाँले ईयूबाट अलगिएपछि पनि आइरिस रिपब्लिकसँगको साझा यातायात क्षेत्र कायम राख्ने, ईयूसँग भन्सार सम्बन्धी सम्झौता गर्ने, बौद्धिक तथा नीतिगत सूचना आदान प्रदान गर्ने लगायत विषय प्राथमिकतामा राखेर अघि बढ्ने बताउनु भएको छ।
रूसले समुद्र र जमीन दुवै ठाउँबाट प्रहार गर्न सक्ने लामो दूरीको शक्तिशाली क्षेपयास्त्रको परीक्षण प्रक्षेपण गरेको छ। पोल एम नामको अन्तर्महाद्वीपीय ब्यालिस्टिक क्षेपयास्त्रका रूसको कामचत्का प्रायद्वीपबाट समुद्रमा परीक्षण प्रक्षेपण गरिएको रूसी रक्षा मन्त्रालयले जनाएको छ। समाचार संस्था एपीका अनुसार यो क्षेपयास्त्रले 11,000 किलोमिटर टाढासम्म मार हान्न सक्ने, साथै झण्डै 5,05,000 टन आणविक हतियार बोक्न सक्नेछ। यसलाई ठूलो ट्रकमा राखेर चाहेको ठाउँमा लैजान सकिनेका साथै पानी जहाजबाट पनि प्रहार गर्न मिल्ने रूसी अधिकारीहरूले बताएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। आईसीसी वर्ल्ड क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केन्यासँग खेल्ने टीम छनौटका लागि सुपर लीग हुने भएको छ। गएको वर्ष खेलाड़ीले गरेको प्रदर्शनका आधारमा सुपर लीगका लागि 52 खेलाड़ी छनौट गरिएको छ। चार टीम रहेको सुपर लीग आगामी 6 गतेदेखि 11 गतेसम्म किर्तिपुरमा हुनेछ। सुपर लीगमा खेलाड़ीले गर्ने प्रदर्शनका आधारमा राष्ट्रिय टीमको छनौट हुनेछ। सुपर लीगका लागि छानिएका 52 जना खेलाड़ीको नाम उज्यालो अनलाइन .com हेर्न सकिनेछ।
रुसलान कप क्रिकेटको उपाधि नेपाल प्रहरीले जितेको छ। फाइनलमा त्रिभुवन आर्मी क्लबलाई 4 विकेटले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो। उपाधिसँगै प्रहरीले 3 लाख रूपियाँ, विजेता आर्मीले 2 लाख रूपियाँ पुरस्कार पाएका छन्। 143 रनको लक्ष्य पुलिसले 19 ओभरमा 6 विकेट गुमाएर भेटाएको हो। उसका लागि दिपेन्द्र अहिरीले नट आउट 42 रन बनाए भने कुशल भुर्तेलले 34 रनको योगदान गरे। पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 142 रन बनाएको थियो। आर्मीका लागि विनोद भण्डारीले 40 र राजेश पुलामीले 38 रन बनाएका थिए।
आयोजक सहारा क्लब पोखराले 15 आहारा गोल्ड कप फुटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ। उद्घाटन खेलमा सहाराले आज सुदूरपश्चिम 11 स्पोर्टिङ क्लबलाई 4-0 हराएको हो। सहाराका लागि रिचार्ड पुनले 2 तथा सेगुन एटीआई र मार्टिन्सले 1-1 गोल गरे। प्रतियोगितामा अमेरिकाको 1 सहित 12 टोली सहभागी छन्। प्रतियोगिताको विजेताले 5,01,001 रूपियाँ र उपविजेताले 2,51,001 रूपियाँ पाउनेछन्। यसैबीच प्राविधिक कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने बताएको मनाङ मर्स्याङदी क्लबले पनि प्रतियोगितामा सहभागी जनाउने भएको छ। मनाङले माघ 9 गते क्वार्टर फाइनलमा सशस्त्र प्रहरी र धरान फुटबल क्लब बीचको विजेतासँग खेल्नेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
माघ 15 गतेसम्म कानून नबने जेठ पहिलो हप्ता चुनाव गर्न नसकिने निर्वाचन आयोगको भनाई। प्रधानमन्त्री दाहाल भन्नुहुन्छ राजनीतिक दलको सहमतिमा तत्काल चुनाव घोषणा हुन्छ।
जिल्लामा अत्यावश्यक औषधि अभाव भए स्वास्थ्य कार्यालयका प्रमुखलाई कारवाही हुने। सरकारी अस्पतालमा अनिवार्य फार्मेसीको निर्देशन अझै लागू हुन सकेन।
खिम्ती ढल्केबर प्रसारण लाइनबाट विद्युतको परीक्षण प्रसारण शुरू। न्यायाधी जलविद्युत आयोजनाका लागि चिनिया कम्पनीसँग सम्झौता।
बेलायत EU सदस्य पनि नरहने बेलायती प्रधानमन्त्री मेको भनाई। EU सहकार्य भने जारी राख्ने।
र ICC वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग खेल्ने टिम छान्न सुपर लिग हुने। रुसलान कप क्रिकेटको उपाधि नेपाल प्रहरीलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।